नमस्कार, रेडियो विजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको बुधबार बिहान 8 बजे प्रसारण हुने भद्रपुर खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। भद्रपुर खबरमा हामीले भद्रपुर नगरपालिकासँगको सहकार्यमा भद्रपुर नगर क्षेत्रभित्र भइरहेका कामहरूलाई समेटेर भद्रपुर क्षेत्रका भद्रपुर खबर प्रसारण गर्ने गरेका छौँ। र आजको भद्रपुर खबरमा हामीसँग कुराकानी गर्नका लागि भद्रपुर नगरपालिका वडा नम्बर 6 का अध्यक्ष प्रेमबहादुर बरुवाल टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। र अहिले भद्रपुर नगर क्षेत्रमा के कामहरू भइरहेका भन्ने सन्दर्भमा आजको भद्रपुर खबरमा उहाँसँग कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई भद्रपुर खबरमा हार्दिक स्वागत छ।
स्वागत हजुर, नमस्कार छ मेरो पनि।
अध्यक्षज्यू, अहिले चाहिँ अब मुलुकभरि कोरोना भाइरसका कारण विश्वभरि नै आक्रान्त छ। नेपालमा लकडाउन गरेको पनि चाहिँ चैत 11 गतेदेखि आजसम्म भइसक्यो, अझै जेठ 32 सम्म छ। नेपालमा संक्रमितको संख्या पनि बढिराखेको अवस्था छ। भद्रपुरमै पनि पछिल्लो समयमा 1 जनालाई देखिएको अवस्था छ। अहिलेसम्म चाहिँ भद्रपुर नगरपालिकाले के गर्दैछ, यहाँले ओडामा के काम गर्नुभयो, यसका बारेमा जानकारी गराइदिनुहोस् न।
हुन्छ सर, यो लकडाउनको अवधि भनेको आज 71 दिन बितेछ
हजुर।
अब यो लकडाउनले गर्दा साह्रै हुन्छ, अब विश्वव्यापी लकडाउन हो, हाम्रो वाललाई मात्रै पनि होइन, नगरलाई मात्रै पनि होइन, होइन सबै कुरा हो। यो महामारी कहाँबाट आयो, हामीले अब विकास सम्बन्धी कामहरूमा त सर यो ठुल्ठुलो कामहरू चाहिँ जसको मालो डिस्टर्ब थियो त्यो कामहरू चाहिँ सानोतिनो काम भइरहेको छ, ठुल्ठुलो काम चाहिँ हुन सकेका छैन। यो कोरोना भाइरसको लागि हाम्रो वार्डमा अहिले भद्रपुर संयुक्त नगरपालिका पनि योजना मात्रै बेच्यो यो भाइरसको चाहिँ, अरू कति साह्रो खास अवसर चाहिँ अहिले मेरो वार्डमा चाहिँ छैन। अरू अन्य प्रकारको विकासको काम छन्, सानातिना कामहरू हुँदैछन्, ठुला ठुला कामहरू जोटिरहेका छन्। सबभन्दा मलाई समस्या सर यो हुलाकी मार्गर त्यो सङ्गमदेखि भानुचोकसँग चाहिँ अत्याधिक हामीलाई पीडा थियो, यसो गर्ने आशा थियो र काम पनि सुरु भएको थियो। सुरु हुने बित्तिकै फेरि लकडाउन सुरु भएर काम हल्ट भएर बन्द बिग्रिएको छु अहिले विकास ठाउँमा त।
अहिले अहिले चाहिँ त्यो काम नबनेर त्यहाँ साह्रै दुःख पाइराखेको अवस्था छ।
बासिन्दाको यो मेन रोड पनि पर्दै हो
हजुर,
फेरि आधा छन्डमा पनि पर्ने सङ्गठन ठ्याक्कै ढाँपा चोकसँग चाहिँ यस्तो हिरो गजक 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 हुने, जसले पनि गाली गर्ने धेरै वर्षदेखि यो प्रतीक्षा पनि थियो
हजुर।
अनि यसपालि चाहिँ बल्ल बल्ल सुरु हुने गरेर 5-7 दिन मात्रै सुरु भएको थियो, ठ्याक्क 3 गतेबाट सुरु भयो
हजुर,
10 गते त बन्द भइहाल्यो। अनि यो चाहिँ सरकार हुन्छ कि भनेर हरेकतिर पहल गर्दैछु, खै त्यो साल साह्रै होला यसो पनि छैन। अनि वडाका काम त सर सानसानो ठुलो काम दुईजना थिएनन्, मेरा त दुइटा अलिकति 55 लाख काम थिए, त्यो चाहिँ अब माल मेटेरियल उहाँहरूले जो समितिहरूले जम्मा गर्नु भएको थियो त्यो काम भइरहेको छ
हजुर।
अनि सानोतिनो काम चाहिँ 2 लाख 3 लाख 5 लाख वडाका काम त्यस्तै सानो सानो मसिना मसिनै हुन्छन्, जसको सामानहरू उहाँहरूले सोधेर गरेर राख्नु भएको थियो त्यो काम चाहिँ सुधारु छ। र 3-4 वटा काम चाहिँ त्यो यसपालि गरि नसकिने अवस्थामा भएर लकडाउनले यति फाइदा 5-7 वटा काम चाहिँ मेरो घरमा हुन नसक्ने अवस्थामा आएको छ अहिलेसम्म।
अध्यक्षज्यू, अहिलेसम्म चाहिँ अब 70 दिन यहाँले नै भनिसकिहाल्नुभयो होइन, लामो भयो लकडाउन भएको, दैनिक ज्यालादारी मजदुरी गरेर खाने नागरिकहरूको अवस्था चाहिँ के छ? अब सरकार भनेर जतिसुकै कुरा गरे पनि, प्रधानमन्त्रीले मुख्यमन्त्रीले जे कुरा भने पनि, मेयरले जे कुरा भने पनि, डे टु डे काम गर्ने नागरिक कहाँ पुग्नेहरूमा त यहाँ वडाध्यक्षहरू हुनुहुन्छ नि त होइन, के भन्छन् नागरिक अहिले, के छ उनीहरूको अवस्था, के गर्दै हुनुहुन्छ वडाले यहाँले?
मेरो वार्डमा चाहिँ सरसरी हेर्दा उद्योग इन्डस्ट्री पनि धेरै, व्यापारिक क्षेत्र पनि धेरै, अब यस्तो भोकमारीको संविधा चाहिँ यति साह्रो हुन्छ जस्तो मलाई लागेको छैन कि अहिले सानातिनो कारोबार गर्ने सबै धेरै जस्तो भाडेदार व्यक्तिहरू हुनुहुन्छ साथीभाइहरू। अनि राहतको समस्यामा त अब नगरपालिकाले पनि जो हामीलाई पहिलो चरणमा 1,53,000, दोस्रो चरणमा 2 लाख पैसा दियो, 3,53,000 जम्मा दियो नगरपालिकाले प्राप्त बजेट है। अनि त्यसपछि अन्य दाताहरूबाट सहयोग माग्दै माग्दै अहिलेसम्म हामीले लगभग 1,300-1,350 चाहिँ पहिलो दोस्रो तेस्रो गरेर राहत बाँड्यौँ। पहिलो पल्लोको लगमा 5-6 जनालाई बाँड्यौँ, 7 केजी चामलका दरले सबै त्यो पनि दाताहरू नगरपालिकाकै भएको। दोस्रो पल्ट 10 केजी र दालकै दाल बाँड्यौँ। अनि त्यस्तै गरेर अर्को पल्टमा पनि हामीले 10 केजीका दरले बाँड्यौँ। अत्याधिक अहिले यो राहतको लागि चाहिँ चाप यस वार्डमा धेरै छ, किनभने बन्द व्यापार चलेको छैन, उद्योग इन्डस्ट्री राम्रो राम्रो चलेका छैनन्, सबै लेबर साझा मान्छेहरू चाहिँ बसोबास धेरै भएको ठाउँहरू छ, त्यसले गर्दा यो राहतको लागि चाहिँ मलाई अलिकति धौधो परिरहेको छ। अहिले अहिले पनि आजसम्म मान्छेहरू हेर्दाखेरि भाडा तिरेर बसेका छन्, 4-5 जना बालबच्चाहरू छन्, कामदाम केही छैन, दैनिक 15-20 जना चाहिँ दैनिक वडा कार्यालयमा आएर चाहिँ आफ्नो गुनासो सुनाउने गर्दै हुनुहुन्छ। जे जस्तो छ आफै गएर घरमा हेरेर मेरो बेटीका तर्फबाट चाहिँ मैले निकै बानी सकेँ र त्यसो दाता नाग्दै गर्दैन त्यस्तो व्यक्तिले चाहिँ अहिले जे जस्तो हो भगवान्ले नमरौँ जे जस्तो त खोले खाएर खाएर खाउँ भन्ने पात्रदेखि बस्तीसँग अवस्था हेरेर परिवार सङ्ख्या हेरेर त्यस्तो आएको अहिलेसम्म दिइरहेछु।
भनेपछि निरन्तर आफ्नो ओडाका मान्छेहरूलाई भोकै बस्नु नपरोस् भन्ने गरीको कुरामा
मैले खबर पाएको छौँ र मेरो सकेसम्म म त फेरि घर जहिले काम गर्छु कसैको घर पनि नपर्ने खालको परेको छ। मैले पनि अलिकति झुक्याउन पनि साथीहरूले सहयोग पनि गर्नुभयो
हजुर।
अनि भोकै छ भन्ने गरेर हेर्दाखेरि घरमा धान चामल पनि राख्ने 10-20 मन धान पनि कोठामा भरेर राखेको हुने रहेछ कि अनि त्यसपछि चाहिँ म आफै गएर वास्तविक मान्छे हो कि होइन टुङ्गो लागेर हामी एउटा समिति नै लागेर गएर चाहिँ त्यसलाई नभएको व्यक्तिलाई चाहिँ अहिलेसम्म हामीले रात बितन गर्दैछौँ सर। भोकै कोही नमरौँ अथवा भोकै नमरे नबस्नुहोस् आउनुहोस् खबर गर्नुहोस् अथवा छरछिमेकीलाई मेरो आह्वान के छ भने कोही छरछिमेकी कोही घाटाघाट बसेको छ कोही त्यस्तो छ र भोकले मर्न आँटेको छ त्यो खबर पाउँदै जे जति पनि उहाँलाई बताउने काम हामीले गर्नुपर्छ हाम्रो सबैको दायित्व हो। अनि त्यो पैसा जे जसरी गरे पनि भोकले मार्न दिनु हुँदैन भन्ने चाहिँ मेरो धारणा छ। साथीहरूलाई पनि उपस्थित राखेर चाहिँ सहयोग गर्दैछु साथीहरूले पनि सहयोग गर्दै हुनुहुन्छ है भविष्यको भोकले कोही नमरुन् भन्ने मेरो चाहना छ।
अध्यक्षज्यू अहिले यहाँहरूले चाहिँ काम गरिरहँदा नागरिकहरू चाहिँ विकास निर्माणका केही कामहरू त सुरु भएको छन् होइन, चियाको फ्याक्ट्रीहरू सुरु भयो, चिया बगानहरूको काम सुरु भयो, केही खाद्यान्नका फ्याक्ट्रीहरू मिलहरू त चलिरहेका छन्। अहिले त्यो चलेका ठाउँहरूमा काम गर्न जाने गरेको चाहिँ यहाँका वडामा राहत माग्न आउनेहरू उहाँहरू त दैनिक ज्यालादारी मजदुरी गर्ने नै गरेको मान्छेहरू हो, काम अलिक खुल्न थालेको हो नि अहिले होइन?
हजुर यस्तो रहेछ जो फ्याक्ट्रीमा आबद्ध छन् जो मिलहरूमा आबद्ध छन् त्यस्ता व्यक्तिहरू सरि अहिले आउन सरे जो सानातिर पसल गरेर बस्नु भएको छ अनि अधिकांश अब यहाँ बसोबास गर्ने यहाँ अनि काम गर्ने त्यो बिर्तामुर काहीँ धुलाबारी यस्तो ठाउँमा जाने व्यक्तिहरूलाई चाहिँ गाह्रो भइरहेको छ कि डेरा भएर यहाँ सबै सस्तो गरेर यहाँ बसोबास गरेको छन् उहाँले काम गर्नुपर्ने जानुपर्ने टाढा साधन केही नहुने त्यस्ता व्यक्तिहरू चाहिँ अहिले अलिक चपेटामा छन्। अर्को अझ कुरो फेरि अधिकांश यो कस्तो छ भने सर यो ठाउँ नि रुरल एरियाको ठाउँ भएर कि हाम्रो नागरिकभन्दा बाहिर अनागरिक नै बस्ने बसोबास भएको ठाउँ रहेछ क्या बाहिरी देख्दा चाहिँ नदेखिने भित्री हेर्दाखेरि चाहिँ एउटा घरमा 5-6 परिवार चाहिँ भाडा लिएर बस्ने अब ती साथीहरू सबै कोही इन्डियाका छन् त कोही कहाँका छन् कोही कहाँका छन् अधिकांश त्यस्तो देख्छ क्या गाह्रो
यसो वारी पारी पोकाहरू बोक्ने उहरू गर्ने
रातभरि व्यापार गर्ने दिनभरि सुत्ने भने
अनि अहिले त त्यो वारी पारीको कुरा पनि बन्द भयो त्यसले गर्दाखेरि होइन
हजुर हजुर त्यसले चाहिँ उहाँको चाहिँ बडा समस्या भइरहेको छ कि आउनुहुन्छ देखेको मात्रै हिँडेर कहिले अनि एकजना सिकासी पनि उहाँ त 2-3 वर्षदेखि मेरो घरमा बस्नु भएको छ भनेका छन् अनि हामीले चाहिँ नगरपालिकाको तर्फबाट चाहिँ घरमा भाडा दारमा तपाईँहरूको घरमा को को बस्छन् भाडा पनि त तिर्नु पऱ्यो नि त राज्यलाई राखेको छ नि तिर्नु पऱ्यो हेर्नु चाहिँ हामी लगत्तै सङ्कलन गर्दैछौँ अहिले सर।
भनेपछि अहिले नि अध्यक्षज्यू बाहिर भनेको इन्डियाका विभिन्न ठाउँमा पढ्नलाई बस्नलाई गएका नेपालीहरू फर्किने क्रम चाहिँ अहिले पछिल्लो समयमा छ, काँकरभिट्टाबाट फर्किनु भनेर सरकारले भनेको पनि छ, देशभरिका 20 नाका तोकेको पनि छ, यस्तो भारततिरबाट आउनेमै चाहिँ कोरोनाको सङ्क्रमण पनि देखिँदैछ, कञ्चनकवलमा देखिएका 100 पनि भारतबाटै आएका चाहिँ मान्छेहरू पर्नुभयो भनिसकेपछि यहाँको ओडामा चाहिँ भारतबाट आउने गरेको मान्छेहरूको सङ्ख्या कतिको छ, कतिको भारततिर जानुभएको छ, के छ?
भारतमा जाने सङ्ख्या चाहिँ थुप्रो छ सर है, आउने सङ्ख्या चाहिँ बहुत मेरो बारेमा चाहिँ बहुत सीमित छ। एकजना महिला आउनु भएको थियो त्यो पनि एक रातमा घर बसेर बिताउनु भएछ र उहाँ फेरि क्वारेन्टाइनमा लगेर हरेक घर हैरान दुःख दिएर चाहिँ उहाँले चाहिँ अब त्यो पोजिटिभ देखेर नेगेटिभ देख्यो है। हामीले चाहिँ अहिले उतार आउने साथीहरूले चाहिँ के गरिरहेको छौँ जति फुलकै छेउमै सुरक्षा गरेर साथ राखेर चाहिँ जति जति यहाँ आउँछन् भने हामीले सिधै यता गाउँतिर छिरे नदिकन क्वारेन्टाइनमै पठाउने व्यवस्था गरिरहेको छ अहिले हाम्रो चाहिँ अत्याधिक आइरहेको छ। अनि अब अनि यस्तो पनि छ सर यहाँ यो ठाउँमा चाहिँ एकदम सुरक्षाको झगडा भयो यहाँको जनताहरू पनि सक्रिय भयो भनेर चाहिँ मान्छेहरू भागेर अहिले यो कञ्चनकवल भयो अनि यता बाहुन्डानी नाकाहरू भयो यता तल तल लुप्ते आउनु थालेका छन् सर अहिले फेरि।
भनेपछि अहिले चाहिँ भद्रपुरको सीमा जोडिएको ठाउँमा चाहिँ टाइट भएपछि अरू साइडतिरबाट चाहिँ
जन्द्रीगढीको साइडबाट हिजो मात्रै कि अस्तिजना 3-4 फिरिहाले छन् क्या काँडा काँडा थापेर फेरि 3 फर्काएर काँक्राभित्र पुऱ्याएर अहिले आज त्यो काँक्राभित्रको बसी छैन सँग लगाइ गरेर यता छिटो पाएका छैनन् चोरी निगा चाहिँ भयङ्कर भएको छ यहाँ नि मान्छेहरू सघाउँछन् अनि रात कतिवटा झुक्किएर कतिखेर पस्नु पाइने हो भनेर एकदम प्रार्थना गरेका छन् भविष्य अब कन्ट्रोल चाहिँ गरेर सकेको छ, अब कता कता त छिरेका पनि होलान्, तर सबै जनताहरू गाउँले साथीभाइहरू पनि सबै जागृत हुनुभएको छ। बाहिर आउने मान्छेहरू यस्तो छन् भने सबैले पहिले क्वारेन्टाइनमा पुऱ्याएर मात्रै भित्र पठाउने काम गर्नुहोस् है, अथवा सुरक्षाकर्मी सम्बन्धित निकायहरूमा खबर गरिदिनुहोस् हाम्रो लागि हो भनेर चाहिँ सबै जनता सूचना पनि जारी गरेको छ। साथीभाइ पनि सक्रिय भएर लाग्नु पनि भएको छ,
भनेपछि कोही नयाँ मान्छे आउनुभयो, नयाँ बाहिरबाट आएको मान्छेहरू भन्ने वल्लो घर पल्लो घर टोलमा थाहा पाउने बित्तिकै यहाँहरूलाई खबर गर्ने, प्रहरीलाई खबर गर्ने गर्न थाल्नु भएको छ स्थानीयवासीले पनि। अनि अध्यक्षज्यू, यो चाहिँ क्वारेन्टाइन बनाउनलाई चाहिँ खोजेको मुवापाल धर्मशालामा, त्यहाँ चाहिँ क्वारेन्टाइन बनाउन नदिने भनेर पाँच नम्बरको वडा अध्यक्ष चाहिँ तालाबन्दी गराउन जानुभयो भन्ने गरीका खबरहरू पनि आइराखेका थिए। यो चाहिँ उपचार गर्ने ठाउँ बनाउनलाई किन जनप्रतिनिधिहरूले नै विरोध गर्ने गरेको अवस्था बन्दैछ, के हो अध्यक्षज्यू यो चाहिँ?
म मेरो चाहिँ सल्लाहले के भन्छ भने सक्दो मेची धर्मशालामा क्वारेन्टाइन बस्नलाई उचित छ, किनभने त्यहाँ सबै ठाउँ सुरक्षित छ, वरिपरि कम्प्लिट पनि 10-12 फिटको छ, ढोका लक सिस्टम छ, त्यहाँ बस्न दिँदा अथवा बनाउँदाखेरि कोही आपत्ति हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। सर अब उहाँको सोचाइ के हो कस्तो हो भन्न सक्दैन, मैले पनि हिजो बिहान मात्रै सुने, अनि हाम्रो बन्धुजीलाई फोन मैले गरेको थिएँ, एउटा अध्यक्षज्यूलाई उहाँले फोन पनि उठाउनु भएन, बिजी भएर होला। मलाई चाहिँ के लाग्छ भने त्यहाँ धर्मशालामा क्वारेन्टाइन बनाउँदाखेरि त्यति आपत्ति हुन्छ जस्तो मलाई लागेन सर, किनभने सुरक्षित छ सर, सबैतिर कम्पाउन्ड एरिया छ, आखिर त्यो बनाउँदै मात्रै त्यो केही भाइरस सरिहाल्ने पनि त होइन जस्तो लाग्छ है मलाई।
होइन होइन, त्यो त मुखबाट चाहिँ नाकबाट सिगानको पाप्राहरू तोहरू चाहिँ गयो, थुकहरू चाहिँ गयो अर्काका मुखमा नाकमा परो भने कोरोना संक्रमण भएको मान्छेको परो भनेदेखि अर्कालाई पनि संक्रमण हुन्छ कि भन्ने गरेको कुरा हो होइन। तँ भनेको चाहिँ 1-1.5 फिट पर बसो भने खोक्दाखेरि हाच्छिङ गर्दाखेरि पनि आइपुग्दैन नि होइन, त्यो कोरोना संक्रमण भएकै गरेको कुरामा। तर त्यहाँ ल्याएर क्वारेन्टाइनमा राख्ने भनेको चाहिँ सबै कोरोना संक्रमण भएका राख्ने भन्ने पनि होइन, उपचार गर्नका लागि, उपचार गर्नका लागि राख्ने होइन अध्यक्षज्यू। हो त होइन, काठमाडौँतिर त अब होटलहरूमै राख्ने भन्ने गरेको कुराको तयारी गर्दैछ सरकारले, विदेशतिर पनि होटलहरूमै राखेका छन् होइन,
आफ्नो होटलमा राख्ने भनेको छ, अब सुरक्षित जस्तो खालको घरहरू छ भने घरमै राख्ने पनि भनेको
छ हो,
अब त्यो धर्मशाला जस्तो ठाउँमा राख्दाखेरि मेरो लागि चाहिँ कोही आपत्ति थिएन, मेरो दुईजना साथीहरूलाई पनि भने यो कुनै अप्ठ्यारो कुराहरू होइन, यसलाई राख्ने सुविधा राम्रो हो, जनतालाई सुविधा हुन्छ हुन्छ भन्ने कुरो त मैले पनि राखेको हो, अब त के छ सर उहाँहरूको
यो चाहिँ अलिक राजनीतिक विषय पनि भएको हो अध्यक्षज्यू कि त्यस्तो लाग्दैन यहाँलाई? होइन पार्टी पार्टीको कुरामा अलिक चाहिँ होइन, अलिक धेरै जनप्रतिनिधि चाहिँ एउटा पार्टीको हुनुहुन्छ, अर्का पार्टीका चाहिँ अध्यक्षहरूले त्यो गर्दै गरेका काम किन सफल हुन दिनु र भन्ने गरेको कुरा भएको हो कि क्या हो?
अनि बजार जस्तो होला, मेरो बजार जस्तो होला भन्ने अलिकति सोधाइ पनि त्यस्तो पनि हुनसक्छ, तर अब त्यो क्वारेन्टाइन बनाउँदै नै रोग सरिहाल्ने आइहाल्ने चाहिँ होइन जस्तो लाग्छ है मलाई।
होइन फेरि अनि आफ्नै वडाको मान्छे चाहिँ आइरहँदा राख्नुपर्ने चाहिँ कहाँ त होइन, तपाईँको जस्तो पाँच नम्बर वडाको मान्छे अहिले कोरोना संक्रमित हुनुभयो नि त, अब धरण विराटनगरकाले म तिमीहरूको कोरोना संक्रमण भएको मान्छे मेरामा राख्दिनँ भनेर पठाइदिनु त, अनि बन्धुजीले चाहिँ कहाँ राख्नुहुन्छ त? होइन, अनि उहाँको वडाको नागरिकको जिम्मेवारी त उहाँको होला, अनि अब के पाँच नम्बर के अरे त्यहाँको चाहिँ वडाले आफैले चाहिँ हस्पिटल बनाउन सक्ने गरेको कुरा त होइन होला, आफ्नो वडाका लागि पनि राख्नु पर्यो नि त होइन,
अब उहाँको आफ्नो एउटा सोचाइ होला सर, म के भन्ने अहिले होइन
हजुर,
अब मेरोमा चाहिँ अलिक त्यस्तो देखेको पनि छैन सर होइन, अब हाम्रो त
यहाँको वडामा चाहिँ कोही आउनुभयो त्यसरी बाहिरबाट भने आफ्नै वडामा क्वारेन्टाइन बनाउने कि भन्ने गरेको सोच चाहिँ छ कि छैन अध्यक्ष?
होइन मेरोमा चाहिँ यस्तो छ सर, पहिले हाम्रो एउटा सारदाई सुन यहाँ हाम्रो बजारकै बिचै पर्छ, अनि त्यस्तो मान्छे अत्याधिक भएर कहीँ उसले पाएन भने बनाउनु पर्छ भन्ने सोच मेरो पनि छ सर, त्यहाँ छैन यहाँ सर, अथवा दिक्कत सामुहरू कहीँ छन् भने त्यस्तो खोजी गरेर एउटा बनाउनु चाहिँ लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ उठिरहेको छ, र अहिलेसम्म त्यसको सुरसा चाहिँ हुन सकेको छैन, किनभने त्यति साह्रो अहिले बिमारी पनि देखा परेका छैनन्, किनभने नागरिकै सबै सुरक्षामा छन् यहाँका। त्यसैले अहिले अब जति निस्केका व्यक्तिहरू मेरो वार्डको भनेको एकजना व्यक्ति पनि अहिलेसम्म त्यो हुँदा एउटा अहिले व्यक्तिहरू पनि सिधै कोर्टमा पठाइएको छ र धेरै यो वार्डमा आएका पनि छैनन्।
हजुर, अब त्यो आइहाल्नुभयो भने त्यसका लागि के गर्ने भन्ने त सोच्नै पर्ने गरेको। भन्नु न, उहाँ कचन कवलमा चाहिँ 20-25 मान्छे राख्ने गरेको मात्रै क्वारेन्टाइन बनाएको थियो, अहिले 100 त कोरोना सङ्क्रमण भएकै 500 जति मान्छे पुगिसक्यो होइन। यो त कति बेला हुन्छ भन्ने गरेको कुराको महामारीको कुरा त टुङ्गो भएन
भएन। ठिकै छ सर, त्यस्तो भए तपाईँ अहिले त अब हाम्रो यति काम बस्ने छ, तल हिमालीमा छ होइन, भनुमाथि हजुर छ, त्यस्तो केही भएन छ भने कहीँ न कहीँ विद्यालय होस् अथवा धर्मशाला होस् अथवा कहीँ के हुन्छ भने मान्छेलाई आम नागरिकले बताउने मिलेर त गर्नैपर्छ नि सर जसरी भए नि।
हजुर, अध्यक्षज्यू, अहिले चाहिँ अब चालु आर्थिक वर्षको विकास निर्माणको काम त केही अलिकति नहुने भयो, अरू त गर्दैछौँ होइन, मेन बाटो नहुने भयो, आफ्नो वडाको चाहिँ ठेका लागेको बन्न खोज्दै गर्दा फेरि बन्न बन्द भएको छ भन्ने गरेको कुरा जानकारी दिइहाल्नु भयो। यो आउँदो वर्षलाई चाहिँ अब आगामी वर्षका लागि पनि त बजेटको छलफल गर्ने भन्ने गरेको कुरा सुरु भयो, अब असार लागेपछि त अर्को वर्षका लागि बजेट बनाउनुपर्छ होइन, त्यो गरेको चाहिँ के गर्ने होला, कसरी चाहिँ कस्तो बजेट बनाउने होला भन्ने सन्दर्भमा नगरको बजेट बनाउने कुरामा के सोच्दै हुनुहुन्छ?
होइन, अहिले यस्तो छ सर, नगरबाट चाहिँ यसरी बजेट बनाउनु गर्नु भन्ने हामीले अहिले सूचना जारी पनि भएको छैन।
हजुर,
हामीले उहाँहरूको हिसाबले चाहिँ आफ्नो भित्री तपाईँले चाहिँ हाम्रो योजना यो राख्नुपर्छ भन्ने कुरो चाहिँ यहाँका साथीहरू राजनीतिक दलका साथीहरू राखेर चाहिँ छलफल चाहिँ हामीले गर्दैछौँ भित्रभित्र होइन है।
हजुर,
अब नगरले आह्वान गर्ने बित्तिकै हामी त्यो नगरमा पेस गर्छौँ।
भनेपछि यहाँहरू आफ्नो भित्रभित्र आन्तरिक तयारी चाहिँ गर्दै हुनुहुन्छ?
आन्तरिक हिसाबले हामीले यो काम चाहिँ नगरिनु हुनेछ, गर्नुपर्छ, अब कति बजेट छुटिने हो त्यो अनुसारले भागदण्ड गर्दा हामीलाई कति कति कदम पर्ने हो भनेर चाहिँ हाम्रो आन्तरिक छलफल चाहिँ हामी जुटिने राखेका छौँ अहिले।
अध्यक्षज्यू, हिजो चाहिँ उम्मेदवार उठ्दै गर्दा नि वडामा वडाध्यक्ष उठ्दै गर्दाखेरि यो काम गर्छु यसो यसो गर्छु भनेर चाहिँ त्यहाँका नागरिकसित जनतासँग यहाँहरूले भन्नुभएको थियो नि, प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, ती गरेका काम चाहिँ यो 3 जति बितिसक्न लाग्यो होइन, 3 बजेट जति चलाइ पनि सकियो, अब 2 बजेट छन्, हिजो भनेका काम गर्न सकियो जस्तो लाग्छ, के लाग्छ अध्यक्ष?
होइन सर, जति हामीले बोलेका छौँ त्यो त सम्पन्न गर्न त धेरै गाह्रो पनि रहेछ होइन सर।
हजुर,
तर जे जति बोलेका छौँ त हामीले सक्ने काम चाहिँ एकदम जारी अभियानमा छौँ सर। अहिले पनि हामीले बोलेका कुराहरूमा बोल्ने त अब चुनावको बेलामा त के के बोल्यो, कता कता बोल्यो होला है, सबै त सघना गर्न त धेरै समयमा लाग्दो रहेछ र काम पनि अब मेन कुरो अब आर्थिकै कुराहरू आउँदो रहेछ जता फर्के पनि।
हजुर,
अब आर्थिक बजेट चाहिँ अलिक कम्ती कम्ती हुने अनि कम्ती भएपछि काम भने जस्तो सोधे जस्तो गरेर नसकिने त्यसैले होला सर। अलिअलि हामीले चुनावमा गएका कुराहरू चाहिँ सानोतिनो भने ठुलो कुराहरू मेन काम चाहिँ अब गर्न सकेका छैनौँ, सानोतिनो कामहरू चाहिँ जनतालाई त्यति घाटेका छैनौँ।
अहिले अहिले नागरिक चाहिँ कतिको यहाँहरूबाट सन्तुष्ट हुनुहुन्छ भन्ने यहाँलाई के लाग्छ आफ्नो वडावासी?
हजुर,
यहाँ यहाँले गरेका काम, यहाँहरूले गर्दै गरेका, यहाँहरूको वडाका जनप्रतिनिधिले गर्दै गरेका काम,
यो त अलिकति गराउनै पर्ने भयो सर, किनभने त्यो मैले रोडमा थिएँ कि ट्याक्टर आएर खेलिरहेको गरिदियो, मैले सुन्ने आएन।
ए होइन, अहिलेसम्म नि यहाँहरूले गरेका कामबाट यहाँका वडाका नागरिकहरू कतिको चाहिँ सन्तुष्ट हुनुहुन्छ होला, के भन्नुहुन्छ नागरिकहरूले?
यस्तो रहेछ, नागरिक जुन ठाउँमा जुन काम गरियो त्यहाँका नागरिकहरू चाहिँ सन्तुष्टै हुनुहुन्छ है।
हजुर,
तर अब कस्तो रहेछ भने ओल्लो ठाउँमा ओल्लो टोलमा काम गऱ्यो, पल्लो टोलमा चाहिँ गरेर पुगेन भने त्यहाँ साथीहरूले त्यतापट्टि गरे यतापट्टि चाहिँ आउन सकेन भने गुनासै हुँदो रहेछ सर। यो सन्तुष्टि सबैले पार्न सकिँदैन, जे जति बनेका छन् जे भएका छन् जनताहरू सन्तुष्टि छन् जस्तो लाग्छ सर मलाई।
भनेपछि
अब उहाँको आकाङ्क्षा त ठुलो ठुलो थियो, धेरै थियो, हामीले पनि ठाउँ ठाउँ गरेका थियौँ होला, मलाई भयो भने म यो काम गरिदिन्छु, मलाई दिनुहोस् है भनेर हामीले माध्यम पनि हिँड्यौँ, नहिँडे पनि होइन, जे जति बोलेका थियौँ जे जति भनेको थियौँ जनताको आकाङ्क्षा पुरा गर्न चाहिँ सकिएको छैन,
भने जति सबै काम गर्न सकिएन, त्यसका लागिको कारण भनेको त हामीसित बजेटकै अभाव हो।
हजुर हजुर, सबै बजेटकै अभाव हो, बजेट थियो भने सर हामीले 2 होइन 3 होइन 2 नै हामीले बोलेका काम पुरा गर्ने रहेछौँ क्या। मेन कुरोहरू त बजेट कम्ती हुने अनि खर्च बढी लाग्ने, सबै चिजको मूल्य पनि बढेको छ, अहिले 2 लाखको काम सुरु नै नहुँदो रहेछ, त्यसैले पनि अलिकति काममा शीतलता आएको छ।
अब अध्यक्षज्यू, अहिले चाहिँ यो लकडाउन भयो, व्यापार व्यवसाय पनि त्यति धेरै भर पर्दो हुँदो रहेछ होइन, कृषि नै गर्नुपर्ने रहेछ नि त मान्छेले, त्यो गरियो भने चाहिँ खाने गरीको कुरामा चाहिँ समस्या नपर्ने रहेछ भन्ने गरेको अवस्था छ। यो मल बिउहरू यहाँको ओडामा चाहिने कृषिका सामानहरू चाहियो भने चाहिँ ती गरीको आपूर्ति मान्छेले खेती गर्छु म यसो चाहिँ सब्जी सब्जी लगाउँछु गर्छु भन्ने गरीका कुरामा मल बिउहरू पाउन सक्ने गरीको अवस्था चाहिँ के छ?
किनभने कृषि विकास भरतपुर नगरपालिका कृषि शाखाले चाहिँ धानको बिउलाई पनि उन्नत जातको बिउहरू चाँडो पाउने बिउहरू वितरण गरेको छ। अनि हाम्रो वाणिज्य सङ्घले पनि किसानहरूको लागि भनेर यो तरकारी खेतीको लागि बिउ बिजनहरू बाँड्यो। अनि हाम्रो कृषि शाखाले पनि अहिले त्यो सब्जी खेतीहरूको लागि भनेर बिउ बिजन बाँडिराखेकी छ। र पहिला जस्तो अलिकति काम गर्ने पर्छ कम्ती छ सर, हाम्रो नेपालमा चाहिँ हामी गफै मात्रै भुलेका रहेछौँ। अहिले लकडाउनको अवस्थामा चाहिँ हाम्रो दाजुभाइ कृषक दाजुभाइले चाहिँ धेरै मिहिनेत गर्नुभएको छ। आफ्नो जस्तो खेतबारी छ, खेतबारीमा उनीहरू पनि गमलामा रोपेर भए पनि त्यहाँदेखि अहिले बोडी भोस भिन्डीहरू फलाउन थाल्नु भएको छ। अब यो निरन्तर सधैँ भयो भने चाहिँ हामीलाई त्यति दुःख हुँदैन होला। अब यो लकडाउनभरिमै फेरि उहाँले बिर्सिदिनु भयो भने यसै गाह्रो छ।
अहिले चाहिँ केही गरिरहनु भएको छ होइन,
जस्तो घरमा गए पनि केही न केही फलाउनु नै भएको छ क्या, अनि खुसी पनि लाग्छ। यो प्रकृति निरन्तर बढ्दै जाओस्, सधैँभरि हामीले आफ्नो कोरेसा बारी हरियो परियो देख्न पाऊँ, आफ्नो बारी बत्ती गएर फल खाने तरकारी खान पाऊँ भन्ने म चाहिँ अहिले हिँडिरहेको छु। जग्गा जग्गा यसो भित्रभित्र बजारतिर छिर्छु, यता उसमा छिर्दाखेरि गमलामा भयो भने पनि केही न केही रोपेर चाहिँ उहाँहरूले अहिले खाने हुन्छ।
अहिले नि अध्यक्षज्यू, यो पैसा हुँदाखेरि पनि सामान किन्न नपाउने हुन्छ नि त कहिले काहीँ त? अहिले यो दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति चाहिँ यो लकडाउनको अवस्थामा के छ? मान्छेले किनेर खान्छु भन्ने मान्छेहरूले किन्न पाउने गरेको बजारमा मूल कतिको बढेको छ? व्यापारीहरूले कालाबजारी पो गर्दैछन् कि यो कुरा चाहिँ कतिको हेर्नु भएको छ अध्यक्षज्यू?
र माल पैसा भएर माल नपाउने चाहिँ होइन, माल चाहिँ जति पनि पाइएको छ मालको सर्टिफिकेट पनि छैन, तर मूल्य चाहिँ उहाँको कुनै पनि दोकानको मूल्य मिल्दैन। आफ्नो रेट छ, आफ्नो चलन छ, छैन भने छैन, अलिकति त्यस्तै खालको बिक्री जाने गरी मसँग सामान छैन भनिदिने कुराहरू पनि आउँछ। हुन त म पहिला ठाउँमा त्यस्तो त भन्नुभएको छैन, सही पनि यहाँ सुन्नमा आउँछ फलानलाई चाहिँ रेटमा दियो, म त्यही रेट बाँड माग्नु जाँदाखेरि चाहिँ छैन भन्छ भन्छ। हामीले अब त्यो अनुगमन गर्न जाँदाखेरि सामान थियो होइन सिद्धियो मूल्य केही बिक्री भएको छैन भनेर सर अलिकति अदृश्य खालले चाहिँ मूल्य चाहिँ बढेको छ, धेरै बढेको छ।
अदृश्य ढङ्गले कालाबजारी अलिक चल्दै नै छ।
अब चामलकै भाउ सर, हामीले पहिले पहिले रातै बाँड्दाखेरि 44 चाहिँ चामल किनेको, अहिले 52 परिसक्यो त्यही मिलवाला नै यस्तो छ, के गर्ने? हाम्रो सामान यसरी आएको, यसरी हामीले के गर्नु त? हाम्रो लेबर खर्च यहाँ खर्च गरेर यसमा आउँछ भन्ने कुराहरू उहाँले गर्नुहुन्छ। अब गाह्रो छ, मूल्य चाहिँ अत्याधिक बढेको छ।
मूल्य चाहिँ बढेको छ, सामान चाहिँ पाइँदैछ होइन? अब अध्यक्षज्यू, हामी यो चाहिँ भद्रपुर खबरको अन्त्य अन्त्यतिर पनि छौँ। यहाँले चाहिँ आफ्नो ओडाका यो नगरका अर्थात् भनौँ यो रेडियो सुन्दै गर्ने आम नागरिकहरूका लागि अध्यक्षज्यूको तर्फबाट भन्नुपर्ने सन्देश के छ?
म त के भन्छु सर, अहिले यो कोरोनाले साह्रै सताइरहेको छ, यसलाई चाहिँ हाम्रो नेपाल सरकारको नियम पालन गरेर सबैले आफ्नो जन व्यवसाय खेतीपाती जे जस्तो छ सबै काम बताएर जुटौँ र आफ्नो लकडाउनको समयमा होस् अथवा जहिले पनि हामी बिना काममा बाहिर ननिस्क्यौँ, आफ्नै रमाउनु छ गरेर चाहिँ आफ्नै परिवार आफ्नो खेतबारीमा बसेर चाहिँ एकदम नेपाल सरकारको नियमअनुसार चाहिँ चलौँ हिँडौँ भन्ने धारणा छ। अस्ति अब वर्षाको समय आयो, किसानहरूलाई पनि अब धान खेती गर्ने बेलामा बिउ बिजन सार्ने बेला व्यस्त छ, खेतीको बेला आइरहेको छ, सबैले आफ्नो खेती किसान गर्दाखेरि पनि नियमपूर्वक चलौँ, नेपाल सरकारको नियम पालना गरेर चाहिँ चलौँ भन्ने आशा राखेको छु सर मैले। र मेरो भने दायरी पनि त्यही छ, सबैलाई जाँदै भेट गरी यसरी गरौँ भाइ, हामी लकडाउन पालना गरौँ। यो रोग भनेको देखेर आउने पनि होइन, एउटा रोग हो, यसलाई दुरी कायम गरेर हामीले जे जे काम गर्नुपर्छ हामी दुरी कायम गरेर गरौँ भन्ने कुराहरू चाहिँ
यो महत्त्वपूर्ण समयका लागि हार्दिक धन्यवाद छ अध्यक्षज्यू, समय दिनुभयो।
धन्यवाद,
एकदमै हुन्छ अध्यक्षज्यू। उहाँ हुनुहुन्थ्यो भद्रपुर नगरपालिका वडा नम्बर 6 अध्यक्ष प्रेम बहादुर बरुवाल। अहिले भद्रपुर नगर क्षेत्रमा भइरहेका कामहरूका बारेमा, अझ भनौँ वडा नम्बर 6 भइरहेका कामहरूका बारेमा जानकारी दिँदै, अहिलेसम्म विश्वभरमा कोरोना भाइरस COVID-19 संक्रमित हुनेको संख्या तीव्र रूपमा अगाडि बढिरहेको छ। नेपालको छिमेकी भारतमा पनि तीव्र रूपमा कोरोना संक्रमण बढिरहेको र त्यहाँबाट नेपालीहरू भारतमा गएका अध्ययनका लागि, रोजगारीका लागि गएका नेपालीहरू नेपाल फर्कने क्रम रहेकाले नेपालमा पनि कोरोना संक्रमण तीव्र भइरहेको छ। अहिलेसम्म विश्वभरमा 64,85,563 जना कोरोना संक्रमित पुगेका छन्। तीमध्ये 33,93,098 केस क्लोज भएको छ। 30,10,668 जना अर्थात् 89% कोरोना संक्रमितहरू निको भएर घर फर्किएको अवस्था छ भने 3,82,412 अर्थात् 11% कोरोना संक्रमितको मृत्यु भएको छ। अहिले 30,92,465 जना कोरोना संक्रमितको उपचार भइरहेको छ र तीमध्ये 2% अवस्था क्रिटिकल रहेको बताइएको छ। अहिलेसम्म विश्वभरमा सबैभन्दा बढी 18,81,205 जना कोरोना संक्रमित अमेरिकामा पुगेका छन्। अमेरिकामा मर्नेको संख्या पनि 1,08,059 जना पुगेको छ। अमेरिकापछि दोस्रोमा ब्राजिल, तेस्रोमा रसिया, चौथोमा स्पेन, पाँचौँमा बेलायत, छैटौँमा इटाली र सातौँ धेरै संक्रमित हुनेमा भारत देखिएको छ। भारतमा 2,07,191 जना कोरोना संक्रमित पुगेका छन्। 2,07,191 जना कोरोना संक्रमित छन् भारतमा। 5,829 जनाको मृत्यु भएको छ। 1,285 जना कोरोना संक्रमणपछि भारतमा निको भएका छन्। 1,01,077 जनाको अहिले भारतमा कोरोना संक्रमणको उपचार भइरहेको छ। सातौँमा इन्डिया छ, आठौँमा फ्रान्स, नौमा जर्मनी, दसौँमा पेरु, एघारौँमा टर्की, बाह्रौँमा इरान, तेह्रौँमा चिली, चौधौँमा मेक्सिको, पन्ध्रौँमा क्यानाडा, सोह्रौँमा साउदी अरेबिया र 17 स्थानमा चीन छ। चीनबाट कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको हो र चीनले अहिले कोरोना संक्रमणलाई नियन्त्रण नजिक पुर्याएको छ। चीनमा अहिलेसम्म 83,021 जनालाई कोरोना संक्रमण भएकोमा 78,315 जना चीनमा निको भएका छन्। 4,634 जनाको चीनमा मृत्यु भएको छ र अहिले चीनमा कोरोना संक्रमितको संख्या 72 जना मात्रै छ। अहिले 72 जनाको चीनमा उपचार भइरहेको छ। चीनपछि 18 स्थानमा पाकिस्तान छ। पाकिस्तानमा पनि तीव्र संक्रमण भइरहेको छ। पाकिस्तानमा अहिले 76,398 जना संक्रमित पुगेका छन्। नेपालमा पनि संक्रमणको दर तीव्र भइरहेको छ। नेपालमा अहिलेसम्म संक्रमितको संख्या 2,000 क्रस गरिसकेको छ। 2,079 जना नेपालमा संक्रमित भएको हिजोको तथ्याङ्क ओल्डोमिटरले प्रस्तुत गरिराखेको छ। त्यस पछाडि झापाको बुद्ध शान्तिमा 5 जना अरू थप संक्रमित पनि भइसकेको अवस्था छ। नेपाल अहिले विश्वभर संक्रमित धेरै हुनेको 89 स्थानमा नेपाल आइपुगेको छ। नेपाल 2-4 दिन अगाडिसम्म 141 स्थानमा थियो, अहिले 89 स्थानमा, अहिले 2,000 बढी संक्रमित नेपालमा पनि पुगिसकेका छन्। यसर्थ यो संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी, एक अर्का बीचमा भौतिक दूरी कायम गर्ने र अगाडि बढ्नेको अर्को विकल्प छैन, रोगको उपचार छैन। यसका लागि सबैले सामाजिक दूरी, सोसियल डिस्टेन्स कायम गरेर संक्रमण आफूले लिएर नआउने, संक्रमण आफै हुँदैन, यो संक्रमण चाहिँ लिएर आउनुपर्छ अर्को संक्रमितसितबाट संक्रमण सर्ने भएकाले त्यसमा सचेत हुनका लागि, जोगिनका लागि सबैले आवश्यक छ। र भारतबाट आउने सबैलाई नेपाल सरकारका विभिन्न निकायहरूले क्वारेन्टाइनहरू बनाएका छन्, होल्डिङ सेन्टरहरू बनाएका छन्। त्यहाँ बसेर कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने कुराको चेक गरेर मात्रै घर आउनुपर्ने गरेको सरकारले नियम बनाएको छ। त्यो नियमको पालना गरेर कोरोना संक्रमण आफ्नो परिवार, आफ्नो समुदायमा फैलन नदिनका लागि सचेत हुन जरुरी छ र सबैले सचेत भएर कोरोना संक्रमणलाई फैलन नदिनुको नेपालसँग विकल्प छैन। यसमा लाग्नका लागि तपाईँ हामी सबैलाई ऊर्जा मिलोस्। आजको भद्रपुर खबरबाट म प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु। अर्को हप्ताको बुधबार बिहान 8 बजे यसै गरी हामी भद्रपुर खबरका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।